म चाहिँ तपाईँहरूसँग पहिलो पत्रुस पाँच अध्यायको अनि पाँचदेखि सात पदहरूबाट प्रचार गर्न चाहन्छु। पहिलो पत्रुस पाँच अध्यायको पाँचदेखि सात पदहरू हामी पढ्नेछौँ। अनि विषय चाहिँ छ क्रिस्चियन जीवनमा अधीनताको आवश्यक छ। क्रिस्चियन जीवन चाहिँ अधीनताको जीवन हो अनि मुख्य चाहिँ परमेश्वरले हामीलाई चाहिँ नम्र भएर र अधीनतामा रहेर चाहिँ उहाँको सेवा गरेको चाहनुहुन्छ भन्ने विषयमा हो। पहिलो पत्रुस पाँचको पाँचदेखि सात पद यही प्रकारले हे जवानहरू हो आफू आफूलाई प्राचीनहरूको अधीनतामा अधीनमा सुम्प अँ तिमीहरू सबै एक अर्काको अधीनमा बस र नम्रतालाई पहिर किनभने परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ। यसकारण परमेश्वरको सामर्थ्य हातमुनि आफू आफूलाई नम्र तुल्या र ठिक समयमा उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ र आफ्ना सारा फिक्री उहाँमाथि राखिदेऊ किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ। प्रार्थना गरौं। प्यारो परमेश्वर पिता, हामीलाई सहायता गर्नुहोस्, तपाईँको वचन बोल्न, तपाईँको वचन लिन, तपाईँको पवित्र आत्माले काम गरिदिनुहोस्। यो तपाईँको वचन हो, तपाईँको काम हो, हामी तपाईँका हौ। प्रभु एक एकसँग बोल्नुहोस्, हराएकाहरूलाई पनि कायल पार्नुहोस् र बाँचेकाहरूलाई अघि बढाइदिनुहोस् पिता। धन्यवाद छ प्रभु येशूको नाउँमा, आमेन। क्रिस्चियन जीवन चाहिँ अधीनतामा जिउने जीवन हो। संसारभन्दा धेरै फरक छ। संसारको जीवन भनेको चाहिँ आफ्नो इच्छा अनुसार गर्ने जीवन हो भने चाहिँ क्रिस्चियन जीवन चाहिँ परमेश्वरको अधिकार मुनि रहेर जिउने जीवन हो। अनि हामीले जवानहरूलाई प्राचीनहरूको अधीनतामा बस्छ भनेर भनिएको कुराबाट पढ्यौं। अनि तर वास्तवमा पहिलो पत्रुसको यो पुरै पुस्तकमा चाहिँ यो कुरा गरिएको छ। दुई अध्यायमा चाहिँ विश्वासीहरूलाई सरकारको अधीनमा बस भनेको छ। दुईको तेह्रमा पढ्छौं, प्रभुका निम्ति आफूलाई मानिसको हरेक शासन प्रबन्धको अधीनमा सुम्प, चाहे राजाको अधीनमा किनकि उनी सर्वोच्च हुन्, चाहे शासकहरूका अधीनमा किनकि ती कुकर्मीहरूका दण्डका निम्ति र असल काम गर्नेहरूका प्रशंसाका निम्ति उनीद्वारा पठाइएका हुन्। अनि क्रिश्चियन कामदारहरूलाई चाहिँ आफ्नो मालिकहरूको अधीनमा बस्न पनि भनेको छ। दुईको अठारमा, हे नोकरहरू हो, सबै प्रकारको डर राखेर आफ्ना मालिकहरूको अधीनमा बस, असल र कोमलहरूको अधीनमा मात्र होइन तर टेढाहरूको पनि। अनि त्यसपछि तीन अध्यायको एक पदमा क्रिश्चियन पत्नीहरूलाई आफ्नो पतिको अधीनमा बस भनेको छ, अविश्वासी भए पनि। तिनको एकमा हेर्नुहोस् त, यही प्रकारले हे पत्नीहरू हो तिमीहरू आफ्ना आफ्ना पतिका अधीनमा बस। अनि अरू कुराहरू पनि छ। अनि त्यसपछि पाँच अध्यायमा आएर चाहिँ जवानहरूलाई सम्बोधन गरिएको छ। पाँच अध्यायको पाँच पद अघि हेर्यौं, जवानहरूलाई पनि प्राचीनहरूको अधीनमा आफूलाई सुम्प भनेको छ, आफ्नो आत्मिक अगुवाहरूको अधीनमा सुम्प भनेको छ। तर त्यति मात्र होइन, सबैलाई अधीनमा बस भनेको छ। पाँच पदको बीचमा तिमीहरू सबै एक अर्काको अधीनमा बस र नम्रतालाई पहिर, यसरी भनेको छ। अनि परमेश्वरको अधीनमा आफूलाई चाहिँ सुम्प, आफूलाई नम्र तुल्याएर छ पदमा भनेको छ। त्यसैले यी कुराहरू हामी परमेश्वरको वचनबाट हेर्न चाहन्छौँ। अब सुन्नुहोस् युवा भाइ बहिनीहरू, है जवान भाइ बहिनीहरूको लागि चाहिँ परमेश्वरको इच्छा एकदम स्पष्ट छ कि उनीहरू चाहिँ आत्मिक अगुवाहरूको अधीनमा हुनैपर्छ। उनीहरू आफ्नो आत्मिक उनीहरू बुवामाको अधीनमा पनि हुनुपर्छ, तर पत्रुसले विशेष गरी यहाँ चाहिँ मण्डलीका अगुवाहरूको अधीनमा, प्राचीनहरू, एल्डरहरू, पास्टरहरूको अधीनमा रहनुपर्छ भनेको छ। किनभने हेर्नुहोस् त, प्राचीनहरू भन्नाले चाहिँ पाँच अध्यायको एकदेखि चार पदमा कसको कुरा गरिएको हो पढौं। पत्रुसले भन्छन्, म जो एउटा संगी प्राचीन र ख्रिष्टका दुःखहरूको साक्षी साथै प्रकट हुने महिमाको भागीदार हुँ, तिमीहरूको बीचमा भएका प्राचीनहरूलाई अर्ति दिन्छु। तिमीहरूका बीचमा भएको परमेश्वरको बगाललाई देखरेख गर्दै घोटाला गर, करले होइन तर इच्छापूर्वक, निज कमाईका निम्ति होइन तर तयार मनले। परमेश्वरको सम्पत्ति माथि हक नचलाओ तर बगालका निम्ति नमुनाहरू बन। यसरी चाहिँ प्राचीनहरू अथवा मण्डली अगुवाहरूलाई चाहिँ भनिएको छ कि मन परमेश्वरको बगाल अथवा विश्वासीहरूको यो जमातलाई चाहिँ देखभाल गर। त्यसैले जुन अगुवाहरूले चाहिँ परमेश्वरको बगाललाई आत्मिक भोजन खुवाउँछन्, उनीहरूलाई परमेश्वरको वचनको चेतावनीहरू शिक्षा अर्थीहरूद्वारा खतरारदरी सुरक्षा दिन्छन्, र उनीहरूको अगाडि चाहिँ एउटा असल नमुना पवित्र जीवन जिएर चाहिँ असल नमुना भएर उनीहरूलाई अगुवाई गर्छन्, उनीहरू चाहिँ अगुवा हुन योग्य छन्। जो कोही नै अगुवा हुन योग्य हुँदैन परमेश्वरको वचन अनुसार। अनि परमेश्वरले चाहिँ जवान भाइ बहिनीहरूलाई चाहिँ यस्ता अगुवाहरू दिनुहुन्छ जसले चाहिँ उनीहरू तपाईँहरूको जीवनमा चाहिँ शासक चाहिँ राज्य गर्न त होइन, परमेश्वरको सम्पत्तिमाथि हक चलाउन होइन, तर एउटा असल नमुनाद्वारा तपाईँहरूलाई चाहिँ खतराहरूबाट जोगाउन, प्रभुको सेवा गर्नलाई तपाईँहरूलाई चाहिँ च्यालापनमा हुर्काउन र सुरक्षा दिन र अगुवाई गर्न। अनि जवान भाइ बहिनीहरूको भाग चाहिँ के हो भने यस्ता अगुवाहरूको अधीनमा आफूलाई सुम्पनु। स्पष्ट छ परमेश्वरको वचनमा, अर्थात उनीहरूको ईश्वरीय अर्थीहरूलाई मान्नु, उनीहरूको ईश्वरीय सल्लाहहरू खोज्नु, सुन्नु अनि मान्नु अनि गर्न, उनीहरूको चेतावनीहरू चाहिँ गम्भीर रूपले आफ्नो हृदयमा लिनु। एक कानमा सुनेर अर्को कानमा उडाउनु त कुनै पनि फाइदा छैन युवाहरूलाई। त्यसैले यदि तपाईँ एउटा युवा हुनुहुन्छ आज र तपाईँ भन्नुहुन्छ म क्रिस्चियन हुँ, म पहिले प्रभुलाई चिनेछु भन्नुहुन्छ भने चाहिँ तपाईँ अगुवाहरूको अधीनमा भएको हुनुपर्छ। यदि क्रिस्चियन हुँ भन्दै एउटा युवा चाहिँ आत्मिक अगुवाहरूको अधीनमा ऊ छैन, ऊ स्वतन्त्र रूपले चाहिँ जिउन चाहन्छ, स्वतन्त्र रूपले जिउँछ, कुनै पनि आत्मिक अधिकारी मुनि छैन, न बुवामा मुनि, न मण्डलीको अगुवाहरू मुनि उनीहरू छैनन् भने उनीहरू स्पष्टै परमेश्वरको इच्छामा हिँडिरहेका छैनन्। कुनै जवान विदेश जान्छ भने ऊ चाहिँ अब आफूलाई खतरामा पार्दैछ, ऊ चाहिँ आत्मिक अगुवाहरूको अधीनमा छैन। यदि मण्डलीबाट पर ऊ बस्छ, संगति आउनलाई पनि ऊ पर छ भने ऊ चाहिँ उसले आफूलाई नै खतरामा पार्दैछ। त्यसैले तपाईँको विषयमा चाहिँ पहिला यो कुरा म सोचेको तपाईँले सोचेको चाहन्छु, तपाईँले यो पहिलो पत्रुसको यो पहिलो भागलाई चाहिँ कसरी पालन गर्दै हुनुहुन्छ। यहाँ भनेको छ हेर्नुहोस् त, यही प्रकारले हे जवानहरू आफू आफूलाई प्राचीनहरू मण्डली अगुहरूको अधीनमा सुम्प, यो कसरी पालन गर्दै हुनुहुन्छ अहिले आफ्नो विषयमा सोच्नुहोस् त, तपाईँ परमेश्वरको इच्छामा हुनुहुन्छ कि हुनुहुन्न। अनि हेर्नुहोस् यो शब्द हे जवानहरू, परमेश्वर यो शब्द राख्नु भएको छ, तपाईँहरूको नाम राख्नु भएको छ यहाँ हे जवानहरू। उहाँले यसरी तोकेर जवानहरूलाई सम्बोधन गरेकोबाट के देखिन्छ भने परमेश्वरको योजनामा जवानहरू युवाहरू महत्वपूर्ण छन्, अनि साथै युवाहरूले चाहिँ जो युवाहरूले चाहिँ सोच्दैछन् कि मलाई सल्लाह चाहिँदैन खास, मलाई कसैले डोर्याउनु पर्दैन भनेर सोच्दैछन् भने उनीहरू ठूलो खतरामा छन्। एकजना क्रिस्चियन केटीको उदाहरण दिन्छु, धेरै वर्ष अगाडि अचानक मोबाइलमा चाहिँ एउटा केटासँग सम्पर्क भयो, अपरिचित व्यक्ति, अनि पहिला त अब कहाँबाट आयो कहाँबाट, तर फेरि पनि कन्ट्याक्ट गर्न खोज्यो त्यो केटोले, त्यो विश्वासी केटीले चाहिँ उसको कल ब्लक गर्नु पर्थ्यो, तुरुन्तै उठाउनु हुँदैन थियो, तर उसले चाहिँ त्यो अपरिचित एउटा पराई पुरुषको चाहिँ कुरा सुन्न थाल्यो, अनि अलिअलि गर्दै आफ्नो हृदय नै दियो त्यो पुरुषलाई। अन्तमा चाहिँ अगुवाहरूले थाहा पायो अनि यो सम्बन्ध काट्नुपर्छ भनेर चाहिँ उसलाई मनाउन खोज्यो, तर यति डुबिसकेको थियो ऊ चाहिँ यो केटासँग भागेर गयो। पछि यो विश्वासी केटीले चाहिँ पश्चाताप गर्यो, परमेश्वर उसलाई क्षमा दिनुभयो, तर कुरा के भने अहिले चाहिँ एउटा अविश्वासी पतिसँग ऊ जीवन बिताइरहनु परेको छ आजको दिनसम्म। त्यसैले जुन जवानहरूले चाहिँ जवानहरू आफ्नो बुवामाको अधीनमा उनीहरू जिउँदैनन्, उनीहरूको आत्मिक अगुवाहरू प्राचीनहरूको अधीनमा आफूलाई सुम्पेको छैन, उनीहरूको सल्लाह खोज्दैनन्, उनीहरूले त्यो अर्थीहरू प्रचारहरू त्यो शिक्षाहरू लिइरहेको छैन हृदयमा भन्ने चाहिँ उनीहरू खतरामा छन्। तर जसले चाहिँ लिन्छन्, जसले खोज्छन्, जसले अगुवाई खोज्छन्, जसले सल्लाह माग्छन् र अर्थीहरू चेतावनीहरू सुन्छन्, जस्तो कि यो युवा संगतिमा, उनीहरूले चाहिँ अवश्य नै परमेश्वरको इच्छा चाहिँ प्राप्त गर्नेछन्। परमेश्वरले जवानहरूलाई सुरक्षा दिने, संसारको धेरै खतराहरूबाट सुरक्षा दिने एउटा मुख्य तरिका चाहिँ यही नै हो। यो जवानहरू हो आफू आफूलाई प्राचीनहरूको अधीनमा सुम्प। अब यो शब्द अधीनमा सुम्प भनेको छ, ठिक यही शब्द चाहिँ हाम्रो प्रभु येशूलाई बयान गरेको छ जब उहाँ 12 वर्षकोमा हुनुहुन्थ्यो। कोही कोही 12 वर्ष छन्, कतिजना ठूला छन्। युवा अवस्थामा प्रभु येशू कस्तो हुनुहुन्थ्यो लेखेको छ लुका 2:51, अनि उहाँ उनीहरूसित युसुफ र मरियमसित तल जानुभयो र नासरतमा आउनुभयो, अनि त्यसपछि भनेको छ 3 शब्दहरू, अनि उनीहरूको अधीनमा रहनुभयो। ठ्याक्कै यही शब्द हो। यसको माने चाहिँ उहाँ चाहिँ प्रभु येशू परमेश्वर हुनुहुन्छ, मानिस बन्नुभयो, युवा अवस्थामा हुनुहुन्थ्यो, उहाँ चाहिँ अधिकार मुनि रहने व्यक्ति हुनुहुन्थ्यो पिताको अधीनमा, अनि हो यस पृथ्वीमा उहाँलाई दिनुभएको अभिभावकको अधीनमा पनि बस्नु। यसको माने आज्ञा मान्नुहुन्थ्यो, नाइ भन्नुहुन्न थियो, कुनै कामहरू हुँदा आदर गर्नुहुन्थ्यो, मुख लाग्नुहुन्न थियो। अर्को कुरा चाहिँ यो पदको बाँकी भाग दोस्रो भागमा देख्छौ, क्रिश्चियन जीवन चाहिँ एउटा सेवाको जीवन पनि हो, एउटा नम्र भएर सेवा गर्ने जीवन हो, अधीनमा बस्ने जीवन हो, अधिकारीको मुनि, परमेश्वर दिनुभएको अधिकारीको मुनि, तर नम्र भएर सेवा गर्ने जीवन पनि हो। अनि म अहिले चाहिँ विश्वासीहरूसँग कुरा गर्दैछु ल, है, जसले चाहिँ प्रभुलाई चिन्नु भएको छ। हेर्नुहोस् त दोस्रो भाग भन्ने छ, तिमीहरू सबै युवाहरू पनि पढ्छ, प्राचीनहरू पनि पढ्छ, एक अर्काको अधीनमा बस र नम्रतालाई पहिर। यहाँ नम्रतालाई चाहिँ एउटा पोसाक, एउटा दासको पोसाक सँग द्वारा बयान गरेको छ। जुन पहिर भन्ने शब्द छ, यो शब्द चाहिँ ग्रिक भाषामा चाहिँ यो चाहिँ एउटा दासले लाउने उसको लुगा छ, तर त्यसमाथि चाहिँ उसले चाहिँ एउटा कम्मरमा कस्ने एउटा लबेदा हो, यो त्यो त्यो शब्द हो। कुनै सेवा गर्नलाई उसले आफ्नो कम्मर खस्ने त्यो पटुको बनाऊ, यो त्यही शब्द हो। यहोन्ना 13 अध्यायमा प्रभु येशू क्रुसमा जानुभन्दा अगाडि चाहिँ भोजन गरिसक्नु भएपछि आफ्नो चेलाहरूसँग आफ्नो त्यो लगाएको लुगा फुकालेर उहाँले चाहिँ एउटा तौलिया लिनुभएको थियो, याद छ, थाहा छ है, तौलिया लिनुभयो किन, कम्मर खस्नुभयो, त्यसपछि के गर्नु, एउटा बाटा लिनुभयो, पानी हाल्नुभयो, अनि त्यसपछि के गर्न थाल्नुभयो, चेलाहरू अचम्म मान्दथे, उनीहरूको पाउ धुन थाल्नुभयो, एउटा दासको काम गरिरहनु भएको थियो। त्यसपछि तौलियाले पुज्दै हुनुहुन्थ्यो, अनि उहाँले चाहिँ यो भेटिसक्नु भएपछि उनीहरूलाई भन्नुभयो, उनीहरू छक्क परेका थिए, उहाँले भन्नुभयो, किनकि जस्तो मैले तिमीहरूलाई गरेको छु त्यस्तै तिमीहरूले पनि गर्नुपर्छ भनेर मैले तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, एउटा नम्र दास जस्तो भएर सेवा गर्नुपर्छ भनेर मैले तिमीहरूलाई देखाएको हुँ, म मालिक भएर। त्यसैले सबै विश्वासीहरू, चाहे प्राचीनहरू, वृद्धहरू, जवानहरू, सबैसँग सबैले चाहिँ यो क्रिश्चियन जीवन भने के हो, सेवा गर्ने जीवन हो, कसरी, नम्र भएर परमेश्वरलाई चाहिँ एउटा सेवकको, एउटा दासको, एउटा सेवा गर्ने हृदय चाहिँ मनपर्छ, किनभने प्रभु येशूको मन त्यस्तै थियो, उहाँ सेवा गरिनलाई होइन, उहाँ सेवा गर्नलाई आउनुभयो। त्यसैले प्रिय भाइ बहिनीहरू, हरेक सेवा गर्ने जुन मौका पाउँछौ र गर्छौ, हामी कसरी गरौं, हामी नम्रता साथ गरौं। बाजा बजाउने काम, बाजा बजाउँछ भने नम्रता साथ गरौं। हामी विशेष भजन गाउँदैछौ, हामी उहाँको दास हौ, हामी के होइन, हामी दास हौ, उहाँको सेवा, हामी खानेकुरा पकाउँदैछौँ, धेरैलाई खुवाउनु छ, कन्फरेन्समा सफा गर्नु छ, यो सबै दास जस्तै हृदयले गरेको चाहनुहुन्छ. गरेको मात्र होइन तर यस्तो हृदयले गरेको चाहनुहुन्छ. चाहे अनुवाद गरौँ, चाहे प्रचार गरौँ, चाहे सुसमाचार सुनाउन जाउँ, जेसुकै सेवा हामी गरौँ, नम्रताको नम्रता पहिरेर गरौँ. यदि छ नि, यदि गर्न त गऱ्यौँ त्यही काम, जुनसुकै होस् प्रभुकै काम, तर नम्र एउटा दासको हृदयले गरेन भने त्यो काम बिग्रिन्छ. हामीले प्रभुको सेवा गर्दाखेरि चाहिँ दासको पहिरन हुनुपर्छ, त्यो चाहिँ नम्रता हो. एउटा संसारले हेर्दाखेरि चाहिँ दास भनेपछि चाहिँ हेला गर्छ, तर प्रभुले हेर्दाखेरि चाहिँ बहुमूल्य देख्नुहुन्छ. अनि आखिरमा त हामी सेवा गरिरहेको परमेश्वरको हो, मालिक त उहाँ हो, अनि उहाँले चाहिँ नम्रता बिना गरिएको कुनै पनि सेवा ग्रहण गर्न सक्नुहुन्न. किनभने बाइबलमा लेखेको छ, परमेश्वरको सामु कुनै प्राणीले पनि घमण्ड गर्ने छैन. अब पत्रुसले यसपछि चाहिँ यसको कारण दिन्छ, किन अधीनताको आत्मा भएर बस्ने र किन हामी नम्र भएर सेवा गर्ने कारण दिन्छ नि यहाँ. किनभने भनेको छ यहाँ, परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ. दुईटा कुरा भनेछ. पहिलो सुरु चाहिँ परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ, कडा शब्द छ यसको माने. परमेश्वरले घमण्डलाई घृणा गर्नुहुन्छ, घमण्डलाई उहाँले न्याय गर्नुहुनेछ. हितोपदेश 16:5 लेखेको छ, जसको हृदयमा, सोच्नुहोस् है आफ्नो हृदय, जसको हृदयमा घमण्ड छ त्यस्तो हरेक व्यक्ति परमप्रभुका निम्ति घृणित छ, निश्चय त्यो दण्ड नपाई छोडिने छैन. अब यो शब्द हेर्नुहोस्, यहाँ भनेको छ परमेश्वरले घमण्डीहरूलाई विरोध. यो शब्दको माने चाहिँ के हो भने चाहिँ लडाईँको लागि तैनात गर्नु, पुरा सेना चाहिँ अब आक्रमण गर्नको लागि चाहिँ तयार गर्नु, यही शब्द प्रयोग भएको छ यहाँ. परमेश्वरले घमण्डीलाई चाहिँ विरोध गर्नुहुन्छ, उहाँ लड्नुहुन्छ घमण्डीको विरोधमा. परमेश्वर लड्नुहुन्छ. के हो घमण्ड? घमण्ड बुझ्नलाई एउटा पद हेरौँ, यहाँ आउन राखौँ. पहिलो कोरिन्थी 4 एकैछिनलाई त्यहाँ मसँग पढाउनुहोस्. पहिलो कोरिन्थी 4:7 यहाँ घमण्डको परिभाषा हामी लिन सक्छौँ यो पदबाट. पहिलो कोरिन्थी 4:7 पावलले चाहिँ कोरिन्थीका विश्वासीहरूमा धेरै समस्याहरू थियो, घमण्डको समस्या थियो, शारीरिक पैदा थियो उनीहरू, झगडा डाहा एकअर्कालाई बुद्धमा लाने यस्तो भइरहेको थियो. पहिलो कोरिन्थी 4:7 उसले सोध्छन् एउटा प्रश्न, किनकि कसले तिमीलाई बेग्लै हुन लगायो, अरूभन्दा फरक छ, कसले फरक बनायो, अनि तिमीसँग के छ र जो तिमीले अरूबाट पाएका छैनौ, तर तिमीले पाएकै हौ भने मानौ तिमीले पाएकै होइन जस्तो गरी किन घमण्ड गर्दछौ. पहिलो घमण्डी व्यक्ति को थियो दाजुभाइहरू? लुसिफर. एकछिन सोचौँ उसको बारेमा. परमेश्वरले सृष्टि गर्नुभएको सबभन्दा सुन्दर प्राणी, एउटा स्वर्गदूत, बुद्धि र सुन्दरताले भरपूर थियो, चम्किलो थियो भनेको छ इजकियल 28, अनि ऊ चाहिँ संगीतमा निपुण थियो भनेको छ, 13 खैँजडीहरू र 13 बाँसुरीहरूको बयान गरेको छ. तर ऊ चाहिँ आफ्नै विषयमा चाहिँ घमण्डले फुल्यो. त्यहाँ भनेको छ तेरो सुन्दरताले गर्दा तेरो हृदय घमण्डले फुल्यो. अब यसो विचार गर, कसले त्यो सुन्दरता लुसिफरलाई दिएको थियो? परमेश्वरले. तर शैतानले चाहिँ, लुसिफरले चाहिँ यो सुन्दरता, यो बुद्धि मेरो सृष्टिकर्ताबाट पाएको भन्नुको सट्टामा उसले चाहिँ त्यो श्रेय परमेश्वरलाई नदिइकन उसले चाहिँ घमण्ड गर्न थाल्यो. मानव उसले पाएकै थिएन जस्तो गरे, घमण्ड भनेको त्यही हो. अनि घमण्डले कहाँ लान्छ? विद्रोहमा लान्छ, अधीनताको आत्मामा लाँदैन, विद्रोहमा, अनागेकारितामा. त्यसैले घमण्डको एउटा औषधि म बताउँछु तपाईँलाई, घमण्डको एउटा औषधि चाहिँ हो धन्यवाद भन्ने। परमेश्वर, हरेक असल कुरा जे मसँग छ त्यो तपाईँबाट मैले पाएको हुँ। मेरो स्वर यो गाउन सक्छु तपाईँबाट पाएको हुँ। यो बाजा मलाई बजाउन आउँछ तपाईँबाट मैले चाहिँ पाएको हुँ। अनि हो, म राम्रोसँग पदहरू सम्झाउन पनि सक्छु, अनि म पाठहरू राम्रोसँग बुझ्न सक्छु। ओहो, तपाईँले मलाई यो समझ दिनुभयो, धन्यवाद छ। अनि म बोल्न सक्छु, सबै श्रेय उहाँलाई दिनुहोस्। यदि तपाईँ बोल्न सक्नुहुन्छ, प्रचार गर्न सक्नुहुन्छ, तपाईँ के गर्न सक्नुहुन्छ, तपाईँको रूप राम्रो छ भने अथवा लाग्छ भने परमेश्वरलाई धन्यवाद दिनुहोस्। तपाईँले के भन्नुपर्छ भने, भन्नुपर्छ भने परमेश्वर यी सब कुराहरू चाहिँ म आफै बाटोको होइन, यो तपाईँ बाटोको हो, तपाईँलाई सबै श्रेय दिन्छु, तपाईँलाई महिमा दिन्छु। अनि लुसिफरले चाहिँ त्यो नगरेको हो, त्यो गर्न विफल भयो, अनि त्यसैले गर्दाखेरि चाहिँ उसलाई परमेश्वरले चाहिँ आगोको झिलमा फ्याँक्नुहुनेछ। यहाँ निश्चय देख्छ कि परमेश्वरले घमण्डलाई विरोध गर्नुहुन्छ साँच्चै नै। अनि त्यसैले पहिलो कारण पत्रुसले भन्छ, यो कारण हो हामी चाहिँ अधीनमा सुम्पनुपर्छ र नम्रताको आत्मा पहिरनु पर्ने। पहिलो कारण चाहिँ यो, तर दोस्रो कारण छ, पत्रुसले भन्छ यसकारण परमेश्वरको सामर्थ्य हातमा नि आफूलाई नम्र तुल्याओ, माफ गर्नुहोस्, किनभने परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ। र दोस्रो कारण छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ। त्यसैले दोस्रो कारण यो रहेछ, हामीले किन आफूलाई चाहिँ नम्र तुल्याउनु पर्छ र अधीनतामा बस्नुपर्छ, हामीलाई परमेश्वरले राख्नुभएको अधिकारीहरूको अधीनमा। त्यो चाहिँ किनभने नम्रहरूलाई परमेश्वरले अनुग्रह दिनुहुन्छ। अनुग्रह भनेको के हो? अनुग्रह चाहिँ के हो भने, नरक जानुपर्ने हामी जस्तो पापीहरूलाई परमेश्वरले आफ्नो पुत्र ख्रीष्टको खातिर उहाँको भलाइ दया देखाउन, त्यही नै हो। यो त खुसीको खबर हो। कतिजना हुनुहुन्छ जसले प्रभु येशूलाई विश्वास गर्नुभएको छैन, म बाइबलबाट भन्छु तपाईँ पापी हुनुहुन्छ, म तपाईँलाई चिन्दिनँ तर तपाईँ पापी हुनुहुन्छ, परमेश्वरको वचनले यही नै भन्छ। अनि तपाईँ परमेश्वरबाट एउटै पनि असल कुरा पाउन लायक हुनुहुन्न, म पनि छैन, हामी पापी छौँ, हामीले त पाउनु पर्ने चाहिँ सजाय दण्ड हो, पवित्र र धर्मी न्याय परमेश्वरबाट चाहिँ म चाहिँ सदाको लागि नरकमा जानुपर्ने हो, त्यो नै मैले पाउनुपर्ने कुरा हो। तर परमेश्वरले चाहिँ म नरक गएको, तपाईँ नरकको आगोमा अनन्त अनन्तसम्म चाहिँ अय्या आथा गरेर बिताएको चाहनुहुन्न। परमेश्वर दयालु परमेश्वर हुनुहुन्छ, प्रेमिलो परमेश्वर हुनुहुन्छ, हो उहाँ चाहिँ अनुग्रहको परमेश्वर हुनुहुन्छ। तर हाम्रो पदले के भन्छ यहाँ, कसलाई अनुग्रह दिनुहुन्छ? यहाँ भनेछ तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ। परमेश्वरले चाहिँ केवल नम्रहरूलाई मात्र बचाउन सक्नुहुन्छ, नम्रहरूले मात्र परमेश्वरको यो दया अनुभव गर्छन्। अब के हो त्यो भनेको? नम्रहरू भनेको त्यो हुन् सर्वप्रथम जसले चाहिँ आफ्नो पाप महसुस गरेर पापबाट पश्चाताप गर्छन्। उनीहरू भन्छन्, परमेश्वर मैले तपाईँको विरुद्धमा पाप गरेको छु, म दोषी छु, म तपाईँको नियमहरू तोड्ने अपराधी हुँ, म नरक जानुपर्ने थियो भन्दै परमेश्वर कहाँ चाहिँ आफ्नो पाप यसरी चाहिँ मानिलिन्छ। तिनीहरूले चाहिँ परमेश्वरबाट दया पाउँछन् जब उनीहरूले येशू ख्रीष्ट मेरो लागि मर्नुभयो भनेर विश्वास गर्छन्। उनीहरू नरकबाट बचाइन्छन्। म सोध्न चाहन्छु भाइ बहिनीहरूलाई, के तपाईँले साँच्चै नै पश्चाताप गर्नुभएको छ कि छैन? के तपाईँले चाहिँ मलाई सृष्टि गर्नुहुने ती परमेश्वर, पवित्र परमेश्वरको विरोधमा म एउटा जाबो मान्छेले उहाँको यत्र परमेश्वरको यस्तो नियमहरू मैले तोडेको छु, उहाँको विरुद्धमा मैले पाप गरेको छु भनेर तपाईँले स्वीकार्नु भएको छ कि छैन? एकजनाको सानो गवाही चाहिँ म बाँड्छु। उहाँ चाहिँ जीवितै हुनुहुन्छ, उहाँको नाम चाहिँ जेम्स टुर हो, एकजना साइन्टिस्ट हुनुहुन्छ, उहाँ यहुदी हुनुहुन्छ तर उहाँले मसीहलाई भेट्टाउनु भएको छ, अनि वैज्ञानिक मात्र हुनुहुन्न, उहाँ चाहिँ एकदम उत्कृष्ट वैज्ञानिक हुनुहुन्छ, संसारकै सायद 50 वैज्ञानिक मध्येमा पर्नुहुन्छ। उहाँको आफ्नै विषयमा चाहिँ उहाँ रसायन शास्त्री हुनुहुन्छ, उहाँ चाहिँ संसारकै टप 10 वैज्ञानिकहरू मध्येमा पर्नुहुन्छ। तर उहाँ विद्यार्थी हुँदाखेरि तपाईँहरूकै उमेरमा जवान अवस्थामा हुँदाखेरि एकजना साथीले उसलाई सुसमाचार सुनाए। उसले भन्यो, साथी सबैले पाप गरेका छन्, रोमी 3:23 सुनाए। अनि उसलाई चाहिँ एउटा तस्बिर देखायो, साथी तपाईँ पहाडको यतापट्टि हुनुहुन्छ, परमेश्वर पहाडको अर्कोपट्टि हुनुहुन्छ, अनि बीचमा चाहिँ यो तिम्रो पापको ठुलो खाडल छ, अनि तिमी उता जान सक्दैनौ किनभने तिमी पापी छौ। जेम्सले भन्यो, म पापी छैन, म कहाँ पापी छु, मैले पाप गरेकै छैन। अनि उसको साथीले चाहिँ उसलाई मत्ती 5 पल्टाएर चाहिँ एउटा पद पढ्दैछ, प्रभु येशूले यस्तो भन्नुभएको छ, जस कसैले, पुरुषहरूलाई भन्दैछ, जस कसैले कुनै स्त्रीलाई खराब इच्छा राखेर रा आँखाले हेर्छ भने उसले अगाडिबाट नै उसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ। जब त्यो जेम्सले त्यो सुन्यो, एक्कासी उसलाई चाहिँ कसैले भक्क हिर्काएको जस्तो भयो, म कहिले पाप गरेको छैन भन्ने व्यक्ति एक्कासी उसलाई चाहिँ यहाँ भित्र नै उसलाई चाहिँ छोयो। उसलाई अचम्म पनि लाग्यो, यो 2000 अगाडि लिएको पुस्तक, 2000 अगाडि जिउने एउटा मान्छेले भनेको कुराले मलाई किन यस्तरी पोल्छ। उसलाई छटपट भयो, किन उसले चाहिँ कहाँ हो केही त्यस्तो अश्लील नग्न तस्बिरहरू भएको चाहिँ पत्रिका भेट्टाएको रहेछ, त्यो हेर्न थालेको रहेछ, उसलाई नशा लागेको रहेछ, यो सब नग्न तस्बिरहरू उसको भएको रहेछ, कसैलाई थाहा रहेछ। तर जब साथी जसलाई थाहै थिएन यसको बारेमा, त्यो मत्ती 5 पद पढ्यो, उसलाई चाहिँ यहाँभित्र चाहिँ गहिरो चोट पर्यो। अनि केही समय चाहिँ ऊ जान थाल्यो उसको साथीहरू बाइबल अध्ययन गर्ने ठाउँमा, अनि उसले जान थाल्यो क्रिस्चियनहरू अलिक फरक छन्, अनि हाँसिरहेको छन्, खुसी छन्, अनि शान्ति छ उनीहरूलाई, मलाई त छैन। अनि त्यसपछि उसले सोच्न थाल्यो, अनि एक दिन चाहिँ असह्य भयो उसलाई, अनि आफ्नो कोठामा गएर घुँडा टेक्यो र उसले भने, परमेश्वर म एकदम सरी भन्छु, त्यही शब्द प्रयोग गरेर, मैले चाहिँ तपाईँको विरुद्धमा पाप गरेको छु। त्यति भन्ने बित्तिकै यति हल्का भयो उसलाई, यति खुसी र आनन्द भएको, त प्रभु त्यही अगाडि हुनुहुन्छ जस्तो लाग्यो। उसले आँखा खोल्यो भने त प्रभुलाई देख्छु जस्तो लाग्यो। अनि जेम्स टुर बदलियो, उसले पश्चाताप गर्यो, उसले अनुग्रह पायो। तपाईँ साइन्टिस्ट हुनु पर्दैन, जो कोही पनि यदि आफूलाई होच्याउँछ भने र आफूलाई नम्र तुल्याउँछ, परमेश्वर सामु पश्चाताप गरेर आउँछ भने परमेश्वरले भेट्नुहुन्छ। चार्लीले आफ्नो गवाई बाँड्नुभयो, 20 उमेरमा मेरो जीवनमा पनि यही भएको हो, केही थाहा थिएन मलाई, परमेश्वरको वचन सुने, यो सत्य रहेछ, मेरो पाप देखे। अनि बयान पनि गर्न सक्दिनँ, मलाई निश्चित भयो कि परमेश्वर मसँग हुनुहुन्छ, म उहाँसँग कुरा गर्न सक्छु, मेरो पाप क्षमा भयो, मलाई अब मर्नु डर छैन, म चर्च गएको थिएन, मैले परमेश्वरको वचन सुसमाचार मैले पाएको थिएँ। के तपाईँको जीवनमा यो भएको छ कि छैन? साँचो पश्चाताप, साँचो विश्वास, साँचो परमेश्वरको आनन्द र शान्ति तपाईँले जुन यही भनेछ त, नम्रहरूलाई अनुग्रह दिनुहुन्छ, यो अनुग्रहको स्वाद तपाईँले पाउनु भएको छ कि छैन? अनि यहाँ लेखेको छ, नम्रहरूलाई अनुग्रह दिनुहुन्छ। सुरुमा चाहिँ हामीलाई मुक्ति पाउनलाई परमेश्वरको अनुग्रह चाहिन्छ, तर त्यसपछि हामीलाई क्रिस्चियन जीवन जिउन पनि अनुग्रह चाहिन्छ। तर उहाँले चाहिँ क्रिस्चियनहरू पनि, साँचो विश्वासीहरू पनि, उनीहरू नम्रहरूलाई मात्र अनुग्रह दिनुहुन्छ। त्यसैले तपाईँ विश्वासी हुनुहुन्छ भने के तपाईँ आफ्नो प्रार्थनाहरूको जवाफ चाहनुहुन्छ? त्यसैले नम्र हुनुहोस्। के तपाईँ प्रभुमा बढ्न चाहनुहुन्छ? तपाईँ परमेश्वर सामु आफूलाई नम्रता ल्याउनुहोस्। के तपाईँको सेवाहरूमा फल प्राप्त गर्न चाहनुहुन्छ? यति हो गर्नुपर्ने, आफूलाई परमेश्वरको हातमुनि नम्रता ल्याउनुहोस्। कुनै बेला एउटा यो पदकण्ठ गर्नुभन्छ, दोस्रो कुरिन्थी 9:8 अति नै मनपर्ने पद हो। त्यहाँ लेखेको छ, अनि सधैँभरि सबै कुराहरूमा, यो कृष्णहरूलाई लेखेको है साँचो विश्वासीहरूलाई, अनि सधैँभरि सबै कुराहरूमा पुरा भरिभराउ भएर हरेक असल कामका लागि तिमीहरू भरपूर हो भनेर तिमीहरूलाई सबै अनुग्रह प्रशस्त गरिदिनलाई परमेश्वर सामर्थ्य हुनुहुन्छ। परमेश्वरको अनुग्रहले चाहिँ एउटा विश्वासीलाई फलवान बनाउँछ। परमेश्वरको अनुग्रहले हो, हाम्रो ट्यालेन्टले होइन, सिपले होइन, हाम्रो बोलीले होइन, परमेश्वरको अनुग्रहले हो प्रियहरू। घमण्डले चाहिँ हामीलाई लुट्छ, परमेश्वरको अनुग्रह र सामर्थ्यदेखि हामीलाई वञ्चित गराउँछ। जब परमेश्वरले तपाईँलाई तपाईँको पाप देखाउनुहुन्छ, तपाईँले चाहिँ कुनै पनि बहाना नबनाउनुहोस्, आफूलाई नम्र तुल्याउनुहोस्, स्वीकार गर्नुहोस्, अरूलाई दोष नलगाउनुहोस्, आफूलाई होच्याउनुहोस्, त्यसलाई ठिक जस्तो बनाउन नखोज्नुहोस्, आफूलाई नम्र तुल्याउनु भनेको त्यही नै हो। अनि जब तपाईँले आफूलाई नम्र तुल्याउनुहुन्छ, परमेश्वरले तपाईँलाई अनुग्रह दिनुहुन्छ, खन्याउनुहुन्छ, सहायता गर्नुहुन्छ, उत्साह दिनुहुन्छ, उहाँको प्रेम तपाईँको हृदयमा ताजा भइरहन्छ, परमेश्वर टाढा जस्तो हुँदैन, मुक्तिको आनन्द भइरहन्छ, तपाईँ बढ्नुहुन्छ, तपाईँको जीवनमा फल हुन्छ। त्यसैले पत्रुसले अब 6 पदमा भन्छन्, यसकारण परमेश्वरको सामर्थ्य हातमुनि आफू आफूलाई नम्र तुल्याउ र ठिक समयमा उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ। यो पदलाई एकछिन विचार गरौँ। परमेश्वरको सामर्थ्य हात भनेको छ, त्यसको मुनि आफू आफूलाई नम्र तुल्याउ भनेको छ। एउटा कुरा गर्छु यहाँ, परमेश्वरले अनेकौं परिस्थितिहरू ल्याउनुहुन्छ प्रिय युवा भाइ बहिनीहरू तपाईँको जीवनमा। किन ल्याउनुहुन्छ भने एउटा कारण चाहिँ, किन ल्याउनुहुन्छ भने तपाईँलाई नम्र तुल्याउनलाई। अब उहाँको सामर्थ्य हात छ भनेको सबै थोकमाथि उहाँको नियन्त्रण छ, अनि उहाँले केही न केही आउन दिनुभयो हाम्रो जीवनमा। हुनसक्छ रोग बिमार, हुनसक्छ आर्थिक अभाव, हुनसक्छ कुनै दुःख कष्ट, सतावट। अब पत्रुसले त सतावटको सामना अब गर्नु पर्न लागिरहेको यो क्रिस्चियनहरूलाई यो पत्र लेखेको हो। अनि तपाईँ चाहिँ कुन खालको समस्या अब सामना गर्नु परिरहेको छ आफ्नो जीवनमा? अब जेसुकै त्यो होस्, यो चाहिँ तपाईँले जान्नै पर्छ कि परमेश्वरको सामर्थ्य हात मुनि त्यो कुरा छ, उहाँको नियन्त्रण मुनि छ। कुनै न कुनै उहाँको बुद्धिको कारण र उहाँको प्रेमको कारण त्यो आउन दिनुभएको छ तपाईँको जीवनमा। त्यो उहाँको योजनाको एउटा भाग हो यो समस्या। तपाईँले सायद बुझ्नुहुन्न होला, बुझ्नु पनि पर्दैन। खालि तपाईँले गर्नुपर्ने के हो भने चाहिँ, पहिला जान्नु कि सर्वशक्तिमान परमेश्वरको हातमुनि यो अवस्था छ, अनि त्यो जानेर चाहिँ अब के गर्ने भने आफूलाई उहाँको अधीनमा नम्र तुल्याउने। यसरी भन्ने, परमेश्वर तपाईँले चाहिँ यो अवस्था मेरो जीवनमा आउन दिनुभयो, मलाई गाह्रो छ तर मलाई सिकाउनुहोस् प्रभु, मलाई मोड्नुहोस्, मलाई बदल्नुहोस्, तपाईँलाई जे इच्छा लाग्छ जे इच्छा लाग्छ। अब त्यो चाहिँ त्यही नै साँचै हृदयदेखि हुनुपर्छ, जे सुकै चाहनुहुन्छ गरिदिनुहोस् मेरो जीवनमा, मलाई चाहिँ तपाईँ जस्तो बनाउनुहोस्, मेरो हृदय जाँच्नुहोस्, मेरो पाप अनि पाप देखाउनु भयो भने स्वीकार गर्नुहोस् अनि भन्नुहोस् म मेरो पाप स्वीकार गर्छु, म तपाईँको इच्छा पनि आफूलाई सुम्पन्छु, यसबाट म छुटकारा पनि चाहन्छु प्रभु, म तपाईँमा भर पर्छु। यसरी भन्नुहोस्। अनि हिजो एउटा भजनमा हामीले सुनेका थियौँ, प्रभु तपाईँ मेरा राजा, म को हुँ र प्रश्न उठाउन, शिशुकी गुमाऊ जस्तै मूल्य चुकाऊ, हरेक दिन मलाई नजिक खिच्नुहोस्, मेरो मार्ग तपाईँ जान्नुहुन्छ, म भित्र हृदय नयाँ पार्नुहुन्छ, योग्य चालमा हिँडाउन आफू जस्तै बनाउन दिनुहुन्छ लानुहुन्छ प्रभुले। अब अय्युबले ठ्याक्कै यस्तै गरेका थिए। एकदम नराम्रो खबर सुन्यो एक दिन, उसको सातवटा ठूला भइसकेको छोराहरू, तीनटा छोरीहरू एकै दिनमा अचानक उनीहरू मारिए। तुरन्त यो सुन्ने बित्तिकै आफू घुँडा टेक्छ, भुइँमा घोप्टो पर्छ र परमेश्वरलाई दण्डवत गर्छ र भन्छ, मेरी आमाको गर्भबाट म नाङ्गे निस्किआएँ र नाङ्गे म त्यहाँ फर्केर जानेछु। परमप्रभुले दिनुभयो, परमप्रभुले नै लैजानुभयो, परमप्रभुको नाम धन्यको होस्। अब आफूलाई परमेश्वरको सामर्थ्य हातमुनि नम्र तुल्याउनु भनेको चाहिँ यही नै हो। तपाईँको जीवनमा समस्या हुँदा के गर्नुहुन्छ तपाईँ? के तपाईँ चाहिँ फलाना मान्छेलाई देख्नु यसले गर्दा मलाई यहाँ समस्या परिरहेछ भन्नुहुन्छ कि, उसले यो नगरिदिएर मलाई यस्तो भाव भन्नुहुन्छ कि, यस्तो समस्या छ मेरो जीवनमा, उसले गर्दा मलाई यहाँ ठेस खुवायो, उसले गर्दा मलाई चोट पुर्यायो, उसले त्यो नगरिदिए भए चाहिँ यस्तो हुने थिएन। मेरो प्रश्न, तपाईँको आँखा कहाँ छ, मान्छेमा कि परमेश्वरमा? मामिला यही नै हो, यहाँ त भनेको छ परमेश्वरको सामर्थ्य हातमुनि आफू आफूलाई नम्र तुल्याओ, परमेश्वरको नियन्त्रणमा छ यो कुरा, यी सबै कुराहरू, हामीलाई भइरहेको समस्याहरू पनि, अनि उहाँले उहाँको सामर्थ्य हात भन्नाले ताडना पनि हुनसक्छ, उहाँको हातमा लट्ठी हुनसक्छ, तपाईँले पश्चाताप गर्नुहोस्। उहाँले तपाईँलाई थाहै नभएको के कारण हो दुःख दिन दुःख आइरहेको छ होला, अयुबलाई जस्तो, अयुबलाई जस्तो भएको छैन अवश्य नै, धैर्य गर्नुहोस्, परमेश्वर अति नै कृपामय हुनुहुन्छ, उहाँले ठिक समयमा तपाईँलाई चाहिँ उच्च पार्नुहुनेछ। प्रतिज्ञा यहीँ नै छ, हेर्नुहोस् न यहाँ भनेको छ, त्यसै कारण परमेश्वरको सामर्थ्य हातमुनि आफू आफूलाई नम्र तुल्याओ र ठिक समयमा उहाँले तिमीलाई उच्च पार्नुहुनेछ। यसबाट के सिक्छौ भने परमेश्वरलाई एकदम मनपर्छ जब एउटा मान्छेले आफूलाई परमेश्वरको सामु नम्र तुल्याउँछ। परमेश्वरले उसलाई तलको तलै राख्नुहुन्न, उसलाई उठाएर उसलाई आदर र सम्मान दिनुहुनेछ। पहिलो यहाँ भनेछ उहाँले उच्च पार्नुहुनेछ, परमेश्वरले उहाँले, अर्थात् उच्च पार्ने काम परमेश्वरको, उहाँको काम हो त्यो, उहाँ सार्वभौम हुनुहुन्छ, उहाँले होच्याउन पनि सक्नुहुन्छ, घमण्डीलाई गर्नुहुन्छ, तर तपाईँलाई उच्च पार्न पनि सक्नुहुन्छ अनि चाहनुहुन्छ। पहिलो इतिहास 29:12 टिप्नु भएछ, अर्को मनपर्ने पद, धन र मान तपाईँबाट आउँछन्, तपाईँ सबै माथि राज्य गर्नुहुन्छ, अनि तपाईँको हातमा शक्ति र सामर्थ्य छन्, अनि महान तुल्याउन र सबैलाई शक्ति प्रदान गर्न तपाईँको हातमा छ। यसरी भनेको छ, घमण्डले के गर्छ भने आफूलाई उचाल्छ, अनि तर परमेश्वरको सामर्थ्यले चाहिँ एउटा नम्र मान्छेलाई चाहिँ उचाल्नुहुन्छ। त्यसैले तपाईँले आफूलाई नम्र तुल्याउनु भयो भने परमेश्वरले तपाईँलाई उचाल्नुहुन्छ, उच्च पार्नुहुन्छ, ठ्याक्कै यही भनेको छ। केवल हामी उहाँको सामर्थ्य हातमुनि चाहिँ धैर्य गर्नुपर्छ। अनि एउटा कुरा, क्रिश्चियन जीवन चाहिँ भरोसाको जीवन पनि हो, यो चाहिँ सात पदमा हामी देख्छौँ। यहाँ भनेको छ, र आफ्ना सारा फिक्री उहाँमाथि राखिदेऊ किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ। सबैलाई लागु हुन्छ, तपाईँ युवाहरूलाई पनि लागु हुन्छ, अनि वास्तवमा यो सात पद चाहिँ छ पदसँग जोडिएको छ, एउटै वाक्यमा पर्छ, त्यसले त्यसरी नै हामी पढ्नेछौँ। जब हामीलाई समस्याहरू परिरहेको छ, परमेश्वरको सामर्थ्य हातले केही गरिरहनु भएको छ हाम्रो जीवनमा, ताडा नहुन सक्छ, दुःख आउन दिनुभएको छ, के आउन दिनुभएको छ, के गर्नुपर्छ, आफूलाई चाहिँ उहाँको अधीनमा सुम्पने, अनि त्यो चाहिँ कसरी गर्ने भने अधीनमा सुम्पिने चाहिँ ठिक त्यही बेला चाहिँ उहाँमा भरोसा गर्दै अधीनमा सुम्पिने, जुन चाहिँ सात पदमा भनेको छ, आफ्नो सारा फिक्रीहरू परमेश्वरमा राख्दै उहाँको अधीनमा आफूलाई सुम्पने। यो फिक्रीहरू भनेको चाहिँ हामीलाई चाहिँ हाम्रो सोचाइलाई चाहिँ एकदम यताउता खिच्ने कुराहरू, मनाइ के भइरहेछ मेरो जीवनमा, है त्यस्तो सोचाइहरू जमाउँछ, किन यस्तो भइरहेछ मलाई, मेरो परिवारलाई के हुने हो, भविष्य के हुने हो मेरो, अब यस्तो सबै फिक्रीहरू चाहिँ फत्तै उहाँका राखिदिनुपर्छ। त्यही नै भनेको छ यहाँ, कारण किन, किन उहाँमा, कुन किन उहाँमा फालिदिने हो, यहाँ भनेको छ किनभने उहाँले तपाईँको फिक्री गर्नुहुन्छ, यहाँ देख्छौ परमेश्वर अति नै वास्ता गर्ने परमेश्वर हुनुहुन्छ। उहाँ प्रेमिलो परमेश्वर हुनुहुन्छ, उहाँ दयालु परमेश्वर हुनुहुन्छ। यो चाहिँ परमेश्वरको एकदम आधारभूत चरित्र नै परमेश्वरको यस्तो छ, उहाँ प्रेम हुनुहुन्छ। परमेश्वर एउटा एकदमै वास्ता गर्ने टिठाउने बुवा हुनुहुन्छ। तर उहाँको फिक्री भनेको चाहिँ हाम्रो फिक्री जस्तो होइन, हाम्रो फिक्री अर्कै शब्द होइन अरू है। यो फिक्री भनेको वास्ता, उहाँलाई एकदम चासो छ उहाँको छोराछोरीको, एकदम उहाँलाई वास्ता छ। उहाँ सोच्नुहुन्छ तपाईँको बारेमा, अनन्तदेखि सोच्नु भयो, अहिले सोचिरहनु भएको छ। अनि परमेश्वरले भन्नुहुन्छ यी सब फिक्रीहरू चाहिँ पुरै उहाँमा चाहिँ राखिदिनु, चिन्ता नगर्नु। फेरि अहिलेको केटीको कुरा गरौँ है, जुन केटी त्यो फस्यो नि, त्यो केटाले के भनेको थियो भने, यदि तिमी मसँग जाँदैन भने म झुन्डेर मर्छु अथवा म मर्छु। अब त्यसमा त त्यो केटीले त जानै पर्यो नि होइन त, अर्काको ज्यान त त्यसरी मर्न दिनु त भएन नि होइन त, के कसो नानी बहिनीहरू होइन। हामी अर्काले के गर्छ, झुन्डेर मर्छ कि के गर्छ, अनि त्यो त्यतिकै हावाको कुरा पनि हुन्छ, जेसुकै हावा कुरा साँचेको होस्, त्यो हाम्रो जिम्मेवारी छैन। यदि तपाईँ, हाम्रो जिम्मेवारी चाहिँ आफ्नो जिम्मेवारी हो, अर्थात् हाम्रो निर्णय चाहिँ हाम्रो जिम्मेवारी, अर्काको निर्णय होइन। त्यसैले अर्काले भनोस्, धम्की दियोस्, जेसुकै भनोस्, म चाहिँ परमेश्वरप्रति चाहिँ जवाबदेही छु। त्यसैले तपाईँले आफ्नो जीवनमा कुनै गल्ती गरेको छु भनेर तपाईँले अब महसुस गर्नु भएको छ भने अब रोक्नुहोस् है, फनक्क फर्किनुहोस्, परमेश्वरको सामर्थ्य हात पनि आफूलाई सुम्पनुहोस्, अनि सबै जे जे आउन सक्ने विचारहरू, तर यो होला नि, त्यस्तो होला नि, ऊ यस्तो गर्ला नि, उस्तो, त्यो सब फिक्रीहरू चाहिँ उहाँमा फालिदिनुहोस्, परमेश्वरको छोडिदिनु, त्यसको फिक्री नै नगर्नुहोस्। त्यही भनिरहेको छ यहाँ, अधीनमा सुम्पने सबै, अब जे सुकै नतिजा होस् उहाँलाई सुम्पिदिन हाम्रो भाग त्यति हो। त्यसैले परमेश्वरले यस्तो हृदयहरू खोजिदिनुहुन्छ, नम्र हृदयहरू, जसले चाहिँ परमेश्वरले राख्नुभएको अधिकारीहरू मुनि आफूलाई अधीनमा सुम्पन्छ, जस्तो युवाहरू, आफ्नो बुवा आमाहरू, मण्डली अगुवाहरू, अनि जो चाहिँ एकदमै नम्र भएर सेवा गर्न व्यस्त छन्, म केही सहायता गर्न सक्छु कि, यसरी व्यस्त छन्, अनि केही गर भन्दाखेरि हस् खुसी साथ नम्र सेवा, अनि सबै फिक्रीहरू आउँछन् युवाहरूमा आउँदैन र ती सबै उहाँमाथि फालिदिनुहोस् राखिदिनुहोस्। परमेश्वरले वास्ता गर्नुहुन्छ नि, उहाँले आशिष दिनुहुन्छ यी सब कुराहरूको लागि। हुन्छ त, यहीँ नै रोक्छु, धन्यवाद छ तपाईँहरूलाई, छोटो प्रार्थना गरौँ। प्रभु धन्यवाद छ यी युवा भाइ बहिनीहरूलाई सहायता गर्नुहोस्, यी तपाईँको वचनहरू लिनलाई आफ्नो जीवनमा प्रयोग गर्न, हराएकोलाई पनि तपाईँले निकाल पारिदिनुहोस्, प्रभु यीशुको नाममा, आमेन।